بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متر، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ شروتاؤں، آج قرآن مجید کے سورہ آل عمران کی آیت کرمانک 14 اور 15 کی تلاوت کر کے آج کے کارکرم کی شوبھا بڑھائی ہے قاری قاسم رضی نے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ زين للناس حب الشهوات من النساء والبنين والقناطير المقنطرة من الذهب والفضة والخيل المسومة والأنعام والحرث ذلك متاع الحياة الدنيا والله عنده حسن المآب۔ قل أأنبئكم بخير من ذلكم للذين اتقوا عند ربهم جنات تجري من تحتها الأنهار خالدين فيها وأزواج مطهرة ورضوان من الله، والله بصير بالعباد۔ صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، لوگوں کے لیے پتنیوں، سنتانوں، سونے چاندی سے بٹورے ہوئے دھن، اچھے گھوڑوں، مویشیوں تتھا کھیتیوں سے پریم کو اچھا دکھایا گیا ہے۔ ये सब सांसारिक जीवन की नश्वर वस्तुएं हैं और अल्लाह के पास अच्छा प्रतिफल है। हे पैगंबर, कह दीजिए कि मैं तुम्हें इससे अच्छी वस्तुओं की खबर देता हूँ। जो लोग अल्लाह से डरते हैं उनके लिए अल्लाह के पास ऐसे बाग हैं जिनके नीचे से नहरें बहती हैं और वहाँ वे सदैव रहेंगे। उनकी पत्नियाँ होंगी और अल्लाह की प्रसन्नता होगी और अल्लाह अपने बंदों को देखने वाला है।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। आज मंगलवार है, आबान की 4, रबीउल अव्वल की 19 और अक्टूबर की 26 तारीख। श्रोताओ, हमारा ये कार्यक्रम आप 61 मीटर बैंड बराबर 9510 किलोहर्ट्ज़ पर सुन रहे हैं। हमें आशा है कि हमारा आज का प्रसारण भी आपको अवश्य पसंद आएगा। पत्र व्यवहार के लिए हमारे पते नोट कर लें। हमारा ईमेल एड्रेस है hindi@ws.irib.ir, जबकि ताज़ा समाचारों से अवगत होने के लिए हमारी वेबसाइट का पता है pastoday.com/hi। श्रोताओं, हमारे आज के कार्यक्रम के रूपरेखा नोट कर लें। सदा की भांति सबसे पहले आप देश विदेश के समाचार सुनेंगे, उसके पश्चात कार्यक्रम होगा अनमोल बातें, उसके पश्चात आप सुनेंगे दैनिक कार्यक्रम राजनीतिक चर्चा, जिसके पश्चात आप सुनेंगे साप्ताहिक कार्यक्रम रोहिंग्या त्रासदी और कुरानी किस्से। श्रोताओं, ये तो थी हमारे आज के कार्यक्रम की रूपरेखा और अब आप कुछ ही क्षणों में रेडियो तेहरान से समाचार सुनेंगे। और अब आप मरियम मेहरदादी और मोहम्मद मेहदी से समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। राष्ट्रपति ने यूरोप को सलाह दी है कि वो अमेरिका की विस्तारवादी नीतियों का पालन न करे। तालिबान ने ईरान की इस्लामी क्रांति के सर्वोच्च नेता के बयान का स्वागत किया है। सऊदी अरब के क्राउन प्रिंस ने कहा है कि सीरिया और राष्ट्रपति बशार असद के बारे में रियाज की नीति गलत थी। रूसी विदेश मंत्री ने कहा कि मॉस्को का नाटो से कोई संबंध नहीं है। और अब आप विस्तार से समाचार सुनिए।
ईरान के राष्ट्रपति सैयद इब्राहिम रईसी ने यूरोपीय संघ को सलाह दी है कि वो अमेरिका की विस्तारवादी नीतियों का पालन न करे, क्योंकि वाशिंगटन की एक पक्षीय नीतियां पूरी दुनिया को नुकसान पहुंचा रही हैं। सोमवार को ईरान के लिए फिनलैंड के नए राजदूत के साथ मुलाकात में राष्ट्रपति रईसी ने कहा, हमें उम्मीद है कि यूरोपीय संघ और अन्य यूरोपीय देश अपनी रणनीतिक स्वतंत्रता की ओर कदम बढ़ाएंगे और अमेरिका के विस्तारवादी नीतियों से खुद को अलग कर लेंगे। फिनलैंड के नए राजदूत के मिशन के दौरान तेहरान और हेलसिंकी के बीच संबंधों के विस्तार के नए अध्याय की शुरुआत की आशा जताते हुए ईरानी राष्ट्रपति ने कहा कि यूरोपीय संघ को ईरान के साथ किए गए वादों को पूरा करना चाहिए। फिनिश राजदूत का कहना था कि ईरान क्षेत्र में महत्वपूर्ण भूमिका निभा रहा है और उनका देश तेहरान के साथ अफगानिस्तान सहित क्षेत्रीय मुद्दों पर सहयोग के लिए तैयार है। उन्होंने कहा कि अतीत में फिनलैंड ने ईरान में काफी अच्छा निवेश किया था और अब उन्हें उम्मीद है कि एक बार फिर दोनों देशों के बीच सहयोग उसी सतह पर पहुंच जाएगा।
तालिबान ने इस्लामी एकता के बारे में ईरान की इस्लामी क्रांति के सर्वोच्च नेता के बयान का स्वागत किया है। तालिबान के विदेश मंत्रालय के प्रवक्ता ने कहा है कि वो शिया सुन्नी मुसलमानों के मध्य एकता के संबंध में ईरान के सर्वोच्च नेता के बयान का स्वागत करते हैं। उन्होंने कहा कि एकता के माध्यम से अफगानिस्तान ने स्वतंत्रता हासिल की है और इंशाल्लाह एकता के जरिए फूट डालने वाले षड्यंत्रों को नाकाम बना देगा। तालिबान के राजनीतिक कार्यकाल के एक प्रवक्ता मोहम्मद नईम ने भी कहा है कि शिया सुन्नी मुसलमानों के बीच अधिक से अधिक एकता पर आधारित ईरान की इस्लामिक क्रांति के सर्वोच्च नेता के बयान का वो स्वागत करते हैं। ईरान की इस्लामिक क्रांति के सर्वोच्च नेता ने इस्लामी कॉन्फ्रेंस में बल देकर कहा था कि अफगानिस्तान में होने वाले बम विस्फोट शिया सुन्नी के बीच मतभेद का परिणाम है। इसी प्रकार ईरान की इस्लामिक क्रांति के सर्वोच्च नेता ने कहा था कि हम ईरान में मुसलमानों के मध्य एकता पर जो अधिक बल देते हैं उसका कारण यह है कि आज लगातार शिया सुन्नी संप्रदायों के मध्य मतभेद फैलाने की कोशिश की जाती है। आप देखिए कि अमेरिका के राजनीतिक साहित्य में कुछ वर्षों से शिया सुन्नी शब्द दाखिल हो गया है, जबकि असल में वे इस्लाम के खिलाफ हैं, किंतु वे शिया सुन्नी के मामले को नहीं छोड़ रहे हैं।
ईरान के विदेश मंत्रालय के प्रवक्ता ने बताया है कि अफगानिस्तान के पड़ोसी देशों की दूसरी बैठक तेहरान में कल आयोजित होगी। सईद खतीबजादे ने कहा कि अफगानिस्तान के पड़ोसी देशों के विदेश मंत्रियों की बैठक तेहरान में होगी, जिसमें रूस भी भाग लेगा। एक संवाददाता सम्मेलन में ईरान के विदेश मंत्रालय के प्रवक्ता ने कहा कि देश के राष्ट्रपति सैयद इब्राहिम रईसी बुधवार को इस बैठक का उद्घाटन करते हुए भाषण देंगे। उन्होंने बताया कि कल तेहरान में होने वाले इस सम्मेलन में अफगानिस्तान के 6 पड़ोसी देशों के साथ ही रूस भी उसमें भाग ले रहा है। खतीबजादे ने यह भी बताया कि इन देशों के राजदूतों में इस बैठक में शामिल होंगे। ईरान के विदेश मंत्रालय के प्रवक्ता के अनुसार संयुक्त राष्ट्र संघ के महासचिव एंटोनियो गुटेरेस भी इस बैठक के लिए अपना संदेश भेजेंगे। उन्होंने कहा कि महासचिव का यह संदेश इस अर्थ में है कि इस्लामी गणतंत्र ईरान क्षेत्र में सक्रिय कूटनीति का केंद्र बन रहा है, जो क्षेत्र में शांति स्थापित करने के मार्ग में कदम आगे बढ़ाता है। खतीबजादे ने बताया कि ईरान में इस समय अफगानिस्तान के 40,00,000 शरणार्थी रह रहे हैं।
चीफ ऑफ आर्मी स्टाफ मेजर जनरल मोहम्मद बाकरी ने कहा है कि चुनौतियों के कठिन दौर गुजरने के बाद आज हम अमेरिका अपराधी और उसके क्षेत्रीय पिछलग्गों की शक्ति में पतन के साक्षी हैं। मेजर जनरल मोहम्मद बाकरी ने अफगानिस्तान से अमरीकी सैनिकों के भागने, इराक और सीरिया से अमरीकी सैनिकों के एक भाग के निष्कासन के आरंभ होने और इसी तरह फारस की खाड़ी से कुछ सैन्य उपकरणों के हटा लिए जाने को अमरीकी शक्ति के पतन का चिन्ह बताया। इसी प्रकार मेजर जनरल मोहम्मद बाकरी ने कहा कि अमरीका अपराधी और जानियों ने दर्शा दिया कि सीधे रूप से सैनिक कार्रवाई यद्यपि उनके लिए सख्त हो गई है, परंतु वे कभी भी ईरान की इस्लामी व्यवस्था के खिलाफ षड्यंत्र रचने से बाज नहीं आने वाले हैं और हमेशा विभिन्न रूपों में ईरान और उसके क्षेत्रीय सहयोगियों के लिए समस्याएं उत्पन्न करेंगे। चीफ ऑफ आर्मी स्टाफ ने कहा कि आज के हालात की जरूरत सशस्त्र सेना के अधिक होशियारी से रहने की है।
ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। अमेरिका ने एक बार फिर सीरिया स्थित अपने सैन्य अड्डे पर ड्रोन हमले के लिए ईरान को जिम्मेदार ठहराया है। ईरान पर नए आरोपों की बौछार करते हुए अमेरिकी अधिकारियों ने दावा किया है कि सीरिया इराक सीमा पर स्थित अत्तनफ सैन्य अड्डे पर हुए ड्रोन हमले में ईरान का हाथ है। न्यूज एजेंसी एपी की रिपोर्ट के अनुसार अमेरिकी अधिकारियों का दावा है कि हमलावर ड्रोन विमानों ने ईरान से उड़ान नहीं भरी थी, लेकिन यह हमला ईरान की मदद से ही अंजाम दिया गया है। पिछले हफ्ते अमेरिकी सैन्य अड्डे पर 5 ड्रोन विमानों से हमला किया गया था, जिसके बाद अमेरिकी अधिकारियों के पसीने छूट गए थे। इस हमले में सैन्य अड्डे की कई इमारतों में भीषण आग लग गई थी और अड्डे को नुकसान पहुंचा था। अमेरिकी सेंटकॉम का कहना है कि यह एक सुनियोजित हमला था जिसका मकसद अमेरिका को डराना था।
लेबनान के अल-दयार अखबार की रिपोर्ट के मुताबिक सऊदी क्राउन प्रिंस मोहम्मद बिन सलमान ने स्वीकार किया है कि सीरिया और राष्ट्रपति बशार असद के बारे में रियाज की नीति गलत थी। अखबार ने सऊदी अधिकारियों के हवाले से यह रहस्य उद्घाटन किया है कि सऊदी क्राउन प्रिंस ने सीरियाई राष्ट्रपति और इस देश के संबंध में अपनी गलत नीतियों को स्वीकार किया है और दमिश्क के साथ कूटनीतिक संबंधों पर बल दिया है। गौरतलब है कि सीरिया में 2011 से संकट शुरुआत संकट की शुरुआत हुई थी। दाइश और नुसरा फ्रंट जैसे आतंकवादी गुटों ने अमेरिका, इसराइल और कुछ अरब देशों के समर्थन से इस देश को हिंसा और अशांति की भट्टी में झोंक दिया था। सीरिया में विद्रोही और आतंकवादी गुटों और उनके समर्थकों की एक ही मांग थी कि सीरियाई राष्ट्रपति बशार असद को सत्ता छोड़नी होगी, लेकिन सीरियाई सरकार ने ईरान, रूस और हिजबुल्ला के सहयोग से आतंकवादी गुटों और उनके समर्थकों को पराजित कर दिया।
रूस के विदेश मंत्री सर्गेई लावरोफ ने कहा है कि रूस का नेटो से कोई संबंध नहीं है। उन्होंने रूस और नेटो के संबंधों को बुरे संबंध की संज्ञा देते हुए कहा कि वर्तमान समय में मॉस्को और नेटो के मध्य कोई संबंध नहीं है। उन्होंने कहा कि नेटो रूस का दोस्त नहीं है और नेटो ने दोस्ती न रखने का फैसला किया है और उसने रूस और चीन को अपने लिए खतरा व चुनौती बताया है। रूसी विदेश मंत्री ने कहा कि नेटो के महासचिव अब कह रहे हैं कि नेटो को पूरी दुनिया की सुरक्षा का जिम्मेदार होना चाहिए। रूस के उप विदेश मंत्री अलेक्जेंडर गोशकोफ ने भी शुक्रवार को कहा था कि मॉस्को के खिलाफ नेटो के सदस्य देशों के शत्रुतापूर्ण रवैये के दृष्टिगत नेटो के साथ संबंधों को सामान्य बनाना असंभव हो गया है। साथ ही उन्होंने कहा कि नेटो और रूस के मध्य कोई सकारात्मक बिंदु नहीं है जिसके बारे में वार्ता की जाए।
अमेरिका ने सोमवार को घोषणा की है कि वो देश के नागरिक नेतृत्व के खिलाफ सैन्य तख्तापलट के बाद सूडान के लिए अपने 70 करोड़ डॉलर की आपातकालीन सहायता रोक रहा है। अमेरिकी विदेश मंत्रालय के प्रवक्ता नेट प्राइस ने कहा है कि वॉशिंगटन सूडानी सैन्य बलों द्वारा तख्तापलट की कार्रवाई की निंदा करता है। प्रधानमंत्री अब्दुल्ला हमदुक समेत नागरिक सरकार के अधिकारियों और अन्य राजनेताओं की गिरफ्तारी से देश में लोकतांत्रिक शासन के लिए हस्तांतरण की प्रक्रिया कमजोर होगी। प्राइस का कहना था कि सैन्य तख्तापलट के बाद वॉशिंगटन सूडान के लिए अपनी आर्थिक सहायता रोक रहा है।
इसराइली सेना ने स्वीकार किया है कि सीरिया में तैनात ईरानी वायु रक्षा प्रणाली उसके लड़ाकू विमानों के लिए खतरा है और अब वो आज़ादी से हमले नहीं कर सकते। इसराइली टीवी की रिपोर्ट के अनुसार सीरिया में ईरानी वायु रक्षा प्रणाली इसराइल के लड़ाकू विमानों को डिटेक्ट करके उनकी तरफ फायरिंग करने में सफल रही है। इसराइली सेना से संबंधित खबरों की निगरानी करने वाली जानी संस्था ने सीरिया में ईरानी वायु रक्षा प्रणाली द्वारा इसराइली लड़ाकू विमानों की पहचान करके उन पर फायरिंग करने की खबरों को प्रकाशित करने की अनुमति दे दी है।
आईसीसी T20 वर्ल्ड कप के एक मैच में पाकिस्तान के हाथों भारत की 10 विकेट से शर्मनाक हार के बाद यहां टीम इंडिया के गेंदबाज मोहम्मद शमी को उनके मजहब की वजह से निशाना बनाया जा रहा है। वहीं कश्मीरी छात्रों के साथ भी मारपीट की खबरें सामने आ रही हैं। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये रेडियो तेहरान की हिंदी सेवा है। अनमोल बातें। श्रोताओ, अनमोल बातें के अंतर्गत आज हम नैतिकता से संबंधित विषय पर चर्चा करेंगे। अख्तर अब्बास का सलाम स्वीकार करें। इस्लामी क्रांति के वरिष्ठ नेता आयतुल्लाह लुज़मा सैयद अली खामेनाई कहते हैं कि अनस बिन मालिक का कहना है कि पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम ने कहा है कि अगर तुम 6 चीजों को स्वीकार करके अपना लो तो मैं तुम्हें स्वर्ग के लिए खुशखबरी देता हूं। वे कहते हैं कि पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम ने जिन 6 बातों को अपनाने की बात कही है वे इस प्रकार हैं। झूठ मत बोलो, वादा खिलाफी मत करो, विश्वासघात न करो, हराम चीजों से अपनी आंखों को दूर रखो, अपनी आंतरिक इच्छाओं पर नियंत्रण करो, अपनी आंखों और हाथों को अपने नियंत्रण में रखो। ابو ذر غفاری نے ایک بار پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم سے پوچھا، یا رسول اللہ، اس بات میں کیا رہسیہ ہے کہ منش اپنے لیے کام کرتا ہے، اپاسنا کرتا ہے، بھلے کام کرتا ہے اور اس کا لابھ ہی اس کو ہی ملتا ہے، کنتو اچھے کام کرنے کے کارن لوگ اس کو پسند کرتے ہیں، ایسا کیوں ہے؟ اس کے جواب میں پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے کہا، یہ ایشور کی اور سے اس کے بندوں کو دی جانے والی شبھ سوچنا ہے۔ ایشور نے ستکرموں کے بارے میں جو ثواب اس دنیا یا پرلوک کے بارے میں بتایا ہے، اس کے سمبندھ میں منش سوچ ہی نہیں سکتا، پرلوک کے ثواب کو واسطوں میں سمجھا ہی نہیں جا سکتا۔ حالانکہ ہوتا یہ ہے کہ منش کے ارد گرد جو چیزیں ہیں ان کو دیکھ کر وہ سوچتا ہے کہ پرلوک کی چیز بھی کچھ اسی طرح کی ہوگی، حالانکہ عام آدمی کے لیے ان کا سمجھنا اور پہچاننا بہت ہی کٹھن نہیں بلکہ اسمبھو ہے۔ بہت سے اوسروں پر ایشور اپنے بندوں کو دو وعدے دیتا ہے، ایک وعدہ نکٹ کا اور دوسرا دور کا۔ جب منش کے لیے پہلا وعدہ پورا کر دیا جاتا ہے تو وہ دوسرے وعدے کی پرتیکشا میں ویست ہو جاتا ہے۔ اسلامی کرانتی کے ورشٹھ نیتا آیت اللہ العظمیٰ سید علی خامنائی ایک انیہ استھان پر کہتے ہیں کہ لوگوں کی ادھک اپاسنا کو پریاپت نہیں سمجھنا چاہیے، ارتھات اس کو اپاسنا کرنے والے ویکتی کی اچھائیوں کا ماندنڈ نردھارت نہیں کرنا چاہیے۔ دوسرے شبدوں میں کسی ویکتی کی ادھک اپاسنا، نماز یا انیہ عبادتیں یہ سنشچت نہیں کرتی کہ اموک ویکتی شت پرتیشت صحیح آدمی ہے۔ وہ کہتے ہیں کہ ہو سکتا ہے کہ یہ باتیں کہیں پر ماندنڈ ہوں، کنتو ان کو نشچت ماندنڈ نہیں بتایا جا سکتا۔ اگر کوئی ویکتی ادھک نمازیں پڑھتا ہے، ادھک روزے رکھتا ہے، بار بار حج پر جاتا ہے، تو کیول ان باتوں کے آدھار پر اس ویکتی کو مومن نہیں کہا جا سکتا۔ یہ باتیں ایمان کی نشانی نہیں ہیں۔ جب ان سے پوچھا گیا کہ اگر یہ دیکھنا ہے کہ اموک ویکتی مومن ہے یا نہیں، تو وہ کہتے ہیں یہ دیکھو کہ وہ سچ بولتا ہے یا نہیں، امانت دار ہے یا نہیں۔ اگر کوئی ویکتی سچا ہے اور امانت دار بھی ہے تو یہ ایمان کی نشانی ہے۔ حالانکہ اس سے یہ نتیجہ نہیں نکلنا چاہیے کہ عبادت یا ایشور کی اپاسنا کا کوئی لابھ نہیں ہے، بلکہ منش کو نشٹھاوان ہونا چاہیے۔
یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
राजनीतिक चर्चा के साथ मैं अख्तर रिजवी आपकी सेवा में उपस्थित हूँ, मेरा सलाम स्वीकार करें। हमारी आज की चर्चा के विषय हैं इराक में चुनाव परिणाम पर जारी मतभेद।
لن نستبعد ان يكون للامريكانيات في هذا الموضوع۔
भारत में विपक्षी दल कांग्रेस की चुनाव की तैयारियां और तालिबान की विश्व समुदाय से अपील। तो सबसे पहले इराक में चुनाव परिणाम पर जारी मतभेद का विषय।
عراق میں سنسدیے چناؤ ہو گئے اور اس کے بعد متوں کی گڑنا کو لے کر جو مت بھید شروع ہوا اور پارٹیاں ایک دوسرے پر گھپلے اور چناؤ میں دھاندلی کا آروپ لگا رہی تھی وہ اب بھی لگا رہی ہیں، جس کے چلتے عراق میں ایک نئی بحث شروع ہو گئی ہے۔ بغداد سے آئی آر آئی بی کے لیے جلال خالدی کی رپورٹ، ساتھی قائم رضوی کی زبانی۔
297 محطہ
عراق میں متوں کی پارمپرک اور کمپیوٹر کے مادھیم سے گنتی کے بارے میں پچھلے دو سپتاہوں سے جاری وواد کے ساتھ ہی اب عراقیوں کے بیچ ایک نئی سمسیا نے جنم لے لیا ہے۔ یہ ہے عراق سے امریکی سینکوں کی واپسی کے نکٹ ہونے کے ساتھ ہی ساتھ چناؤ کے پریڑام میں گوپنی ڈھنگ سے ودیشی ہستکشیپ کا مدعا۔
لن نستبعد ان یکون للامریکانیت فی ھذا الموضوع۔
عراقی چناؤ کے پریڑاموں میں امریکیوں کے ہستکشیپ کی بھومیکا سے انکار نہیں کیا جا سکتا، وشیش کر اس لیے کہ اس ورش کے انت تک ان کی عراق سے واپسی پکی ہے۔ عراق میں بنے رہنے کے لیے وہ ہر پرکار کے شڈینتر کرتے رہتے ہیں۔ بغداد اور واشنگٹن سمجھوتے کے انوسار عراق سے امریکی سینکوں کی واپسی میں اب کیول 66 دن کا سمے باقی ہے۔ عراق سے امریکیوں کی واپسی کے بارے میں ہم نے لوگوں سے بات کرنا آرمبھ
کی۔
مجھے اس پر وشواس نہیں ہے کہ امریکی سوئم سے عراق سے واپس جائیں گے، وہ کیول عراقیوں کی ایکتا اور ایک جٹتا سے ہی ہمارے دیش سے واپس جائیں گے۔
ای احتلال من ای دولہ مرفوض۔
ہم اپنے دیش کے ہر پرکار کے اتگرہن کے ورودھی ہیں۔ ہم چاہتے ہیں کہ دیش کے سب لوگوں اور دھرموں ایوم جاتیوں کو ساتھ لے کر اس کا سنچالن کیا جائے۔ عراق کے راجنیتک دلوں کا ماننا ہے کہ دیش کے حالیہ سنسدیے چناؤ میں ودیشی ہستکشیپ کے پیچھے کئی لکش چھپے ہوئے ہیں۔ وشیشجوں کا کہنا ہے کہ سرکار کے گٹھن میں بادھائیں ڈالنا، آنترک اشانتی کا سمرتھن کرنا اور عراق سے امریکی سینکوں کی واپسی کی عراقی سرکار کی یوجنا کو چنوتی دینے جیسے کام عراق میں امریکہ کا گوپنی یوجناؤں کا ہی ایک حصہ ہے۔ بغداد سے آئی آر آئی بی کے لیے جلال خالدی کی رپورٹ۔
دوستو، اب رخ کرتے ہیں بھارت کا۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کاریکرم راجنیتک چرچا۔
کانگریس انترم ادھیکش سونیا گاندھی نے دلی میں پارٹی مکھیالے میں مہا سچیووں، راجیہ پربھاریوں اور پردیش کانگریس کمیٹی کے ادھیکشوں کی بیٹھک کی ادھیکشتا کی۔ اس بیٹھک میں سونیا گاندھی نے پارٹی کے پردرشن سے لے کر زمینی استر تک کانگریس کے سندیش پر بات کی۔ اسی کے ساتھ ہی کانگریس کی انترم ادھیکش سونیا گاندھی نے بی جے پی پر حملہ کیا۔ انہوں نے پارٹی میٹنگ میں کہا کہ ہمیں لوگوں کے سامنے بی جے پی کے جھوٹوں کا پردہ فاش کرنا ہوگا۔ سونیا گاندھی نے اکھل بھارتی کانگریس سمیتی اے آئی سی سی کی بیٹھک میں انوشاسن اور ایکتا بنائے رکھنے پر زور دیتے ہوئے کہا کہ سنگٹھن کو مضبوط کرنے کی بھاونا نجی مہتوکانکشاؤں سے اوپر ہونی چاہیے۔ وسترت رپورٹ کے ساتھ نئی دلی سے ہمارے سنواددتا شمشاد کاظمی۔
اگلے ورش اتر پردیش، اتراکھنڈ، گوا، پنجاب اور منی پور کے ودھان سبھا چناؤ ہونے والے ہیں، جسے دیکھتے ہوئے مکھیہ وپکشی دل کانگریس نے بھی اپنی تیاری شروع کر دی ہے۔ اسی کے تحت کانگریس کی انترم ادھیکش سونیا گاندھی نے پارٹی مہا سچیووں، پردیش کانگریس سمیتی کے ادھیکشوں اور پربھاریوں کی آج دلی میں ایک بیٹھک بلائی۔ سونیا گاندھی نے کہا کہ ہمیں ویکتیگت مہتواکانکشاؤں کو دور رکھ کر بھاجپا کے ان کے انوسار جھوٹ کا پردہ فاش کرنا چاہیے۔ اس بیٹھک میں پورو ادھیکش راہل گاندھی اور کانگریس مہا سچیو پریانکا گاندھی اور کانگریس کے دوسرے ورشٹھ نیتا بھی اپستھت تھے۔ سونیا گاندھی نے اپنے سمبودھن میں کہا کہ ہمیں ویچارک روپ سے بھاجپا اور آر ایس ایس دوارا چلائے جا رہے جھوٹے ایجنڈے سے لڑنا ہے۔ उन्होंने कहा कि यदि इस लड़ाई को जीतना है तो हमें संकल्प के साथ आगे बढ़ना होगा और लोगों के सामने सच लाना होगा। कांग्रेस अध्यक्ष ने पार्टी कार्यकर्ताओं से कहा कि पार्टी के अंदर एकता की बहुत कमी है। उन्होंने कहा कि एकता और अनुशासन सर्वोपरि है। उनका ये वक्तव्य ऐसे समय में सामने आया है जब पंजाब और छत्तीसगढ़ में कांग्रेस आंतरिक मतभेद का सामना कर रही है। कांग्रेस के कई बड़े नेताओं ने एक लंबे समय तक पार्टी के साथ रहने के बाद अब पार्टी छोड़ दी है, जिनमें पंजाब के पूर्व मुख्यमंत्री कैप्टन अमरिंदर सिंह भी शामिल हैं। पंजाब में भी विधानसभा के चुनाव होने वाले हैं, जहां कांग्रेस सत्ता में है, लेकिन पार्टी में अंतर्कलह के कारण उसे अपनी सत्ता बचाने के लिए कड़ी मुशक्कत करनी पड़ रही है। उधर मेघालय के राज्यपाल सत्यपाल मलिक के बाद एक खलबली मचाने वाला बयान भाजपा के लिए चिंता का कारण बनता जा रहा है। मोदी सरकार के रुख से हटकर सत्यपाल मलिक ने पहले 3 नए कृषि कानूनों की वापसी का समर्थन किया और अब गोवा में भाजपा सरकार पर भ्रष्टाचार में लिप्त होने का आरोप लगाया है। उन्होंने कहा कि गोवा सरकार पर लगाए भ्रष्टाचार के आरोपों के कारण मुझे राज्यपाल के पद से हटा दिया गया। उन्होंने कहा कि मैं भ्रष्टाचार सहन नहीं कर सकता। जम्मू कश्मीर के उपराज्यपाल रहे सत्यपाल मलिक ने, जिन्होंने जम्मू कश्मीर में भी भ्रष्टाचार का मुद्दा उठाया था, पिछले काफी दिनों से भाजपा सरकार के विपरीत रुख अपना रखा है। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
दोस्तों, अब चलते हैं अफगानिस्तान। अफगानिस्तान पर कब्जा करने वाले तालिबान ने विश्व समुदाय से अपील की है। तालिबान की अंतरिम सरकार के विदेश मंत्रालय ने रूसी राष्ट्रपति व्लादिमीर पुतिन के हालिया कदम का स्वागत किया है और कहा है कि विश्व समुदाय को अफगानिस्तान के नए शासन के साथ संबंधों के बारे में पुनर्विचार करना चाहिए। एक समीक्षा पेश कर रहे हैं हमारे साथी सैयद मीसम।
अफगानिस्तान में तालिबान की अंतरिम सरकार के विदेश मंत्रालय के प्रवक्ता ने रूसी राष्ट्रपति व्लादिमीर पुतिन के हालिया एक कदम का स्वागत करते हुए कहा है कि विश्व समुदाय को अफगानिस्तान के नए शासन के साथ संबंधों के बारे में पुनर्विचार करना चाहिए। तालिबान सरकार के विदेश मंत्रालय के प्रवक्ता अब्दुल कहार बल्खी ने रूसी राष्ट्रपति द्वारा तालिबान नेताओं के नामों को ब्लैक लिस्ट से निकाले जाने का स्वागत करते हुए कहा, दूसरे देशों को भी रूस का अनुसरण करना चाहिए और तालिबान शासन के साथ संबंध स्थापित करने चाहिए। बल्खी का कहना था कि अफगानिस्तान में अब वर्षों से जारी युद्ध समाप्त हो चुका है, इसलिए देश और क्षेत्र में शांति की स्थापना में तालिबान सरकार की मदद के लिए विश्व समुदाय को आगे आना चाहिए और देश में सत्ता परिवर्तन को सकारात्मक रूप से लेना चाहिए। उन्होंने ये भी कहा कि तालिबान सरकार दुनिया के सभी देशों के साथ अच्छे संबंध चाहती है। विश्व समुदाय के साथ अच्छे संबंधों की अपील से ऐसा लगता है कि तालिबान ने विश्व समुदाय के महत्व को समझ लिया है। अतीत के विपरीत उनकी ये समझ में आ गया है कि सरकार चलाने और जनता का नेतृत्व करने के लिए वो दुनिया से कटकर नहीं रह सकते। दरअसल तालिबान के सामने काबुल की सत्ता पर कब्जा करने के बाद सबसे बड़ी चुनौती विश्व समुदाय द्वारा उनकी सरकार को मान्यता देने का मुद्दा है। अभी तक किसी भी देश ने तालिबान की सरकार को मान्यता नहीं दी है। वहीं अमेरिका ने अफगानिस्तान को दी जाने वाली सहायता बंद करने के साथ ही अपनी बैंकों में मौजूद इस देश की संपत्ति को सीज कर दिया है। तालिबान से विश्व समुदाय की मुख्य मांगों में से एक ऐसी राष्ट्रीय सरकार का गठन है जिसमें देश के हर वर्ग और समुदाय का नेतृत्व हो। इसके अलावा अल्पसंख्यकों और महिलाओं के अधिकारों का सम्मान भी मुख्य मांगों में से है। इन परिस्थितियों के कारण ही ऐसा लगता है कि तालिबान अपनी कट्टरपंथी विचारधारा के बावजूद विश्व समुदाय के साथ संबंधों को लेकर सचेत हो रहे हैं।
और इसी के साथ राजनीतिक चर्चा का ये कार्यक्रम यहीं पर समाप्त हुआ। دوستوں آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا. ہماری آج کی اس سبھا کے انت میں آپ سنیں گے کارکرم قرآنی قصے, کنتو اس سے پہلے پرستوت ہے کارکرم روہنگیا تراسدی.
روہنگیا تراستی.
دوستو, روہنگیا تراسدی کی ایک انیہ کڑی کے ساتھ آپ کی سیوا میں حاضر ہیں. پچھلی کڑی میں ہم نے میانمار سینا اور سرکار دوارا روہنگیا مسلمانوں کی نسل کشی کے لیے اسلاموفوبیا کو ہتھیار کے روپ میں استعمال کرنے کی چرچا کی تھی. آج ہم روہنگیاؤں کی سنکٹ میں استھتی اور اس سمبندھ میں پشچمی جگت کی چھپی کی سمیکشا کریں گے. سید میسم کا سلام سویکار کیجیے. پوروی ایشیا میں میانمار کی بھو راجنیتک, بھو رنیتک اور بھو آرتھک استھتی پر ایک نظر ڈالنے سے اسپشٹ ہو جاتا ہے کہ یہ دیش ٹھیک اسی جگہ استھت ہے جہاں سبھیتاؤں کے بیچ یدھ کی وچاردھارا کے نرماتا سیموئل ہنٹنگٹن نے سبھیتا کے دوش کا بندو قرار دیا تھا. اس ارتھ میں کہ میانمار اپنی جاتی اور دھارمک آبادی کی وویدھتا کے ساتھ ایک اور اسلامی جگت اور چین کی کنفیوشس دنیا کے بیچ کی سیما ہے, اور دوسری اور دو مہان سبھیتاؤں اسلام اور ہندو بودھ کے بیچ کی لکیر ہے. واستوکتا یہ ہے کہ میانمار کی وشیش بھوگولک استھتی نے ایک اور پشچمی جگت وشیش روپ سے امریکہ کو پریرت کیا ہے کہ وہ میانمار کے راستے چینی کنفیوشس سبھیتا کے کھیتر میں اپنا پربھاؤ بڑھائے. امریکہ اس راستے سے پربھاوشالی طور پر چین کو نیانترت کرنے کا پریاس کر رہا ہے, اس لیے کہ وہ چین کو پشچم کے ادھاروادی لوکتنتر کے لیے ایک پرتدندی کے روپ میں دیکھ رہا ہے. دوسری اور میانمار میں پربھاؤ بڑھا کر امریکہ اسلامی جگت اور ہندو بودھ دنیا کے بیچ کھائی کھودنا چاہتا ہے. واستو میں میانمار پشچم کے نکٹ سبھیتاؤں کے ٹکراؤ کا کیندریہ بندو ہے جسے امریکی وچارک سیموئل ہنٹنگٹن نے پیش کیا تھا. سچائی یہ ہے کہ امریکہ پشچم اور چین کے بیچ کھینچتان کے کارن ہی میانمار میں یہ حالات پیدا ہوئے ہیں. روہنگیا مسلمانوں کے نرسنہار کے سمبندھ میں پشچمی دنیا کی چھپی کا مکھیہ کارن پشچمی دنیا کے رڑنیتک ہت اور ورچسوادی مانسکتا ہے. پشچمی جگت ہر وہ قدم اٹھانے سے بچتا ہے جس سے اسے میانمار میں چین کے مقابلے میں ہارنے کا ڈر ہوتا ہے. روہنگیاؤں کے نرسنہار پر سنیکت راجیہ امریکہ اور پشچمی جگت کی خاموشی کا راز میانمار سینا اور سرکار کو خوش رکھنے کے علاوہ اور کچھ نہیں ہے. لیکن یہ صرف ایک وجہ نہیں ہے جس کے کارن پشچمی جگت روہنگیا مسلمانوں کی نسل کشی پر چپی سادے ہوئے ہے. ورشوں سے پشچمی دنیا مانوادھکاروں کے سمرتھن کا ڈھنڈورا پیٹ رہی ہے, لیکن ویوہارک روپ سے اس سمبندھ میں اس کا ہمیشہ سے دوہرا رویہ رہا ہے. یعنی جب بھی وشیش ہت خطرے میں پڑتے ہیں تو مانوادھکاروں کے ہنن کا رونا رویا جاتا ہے اور خود کو پیڑتوں اور ہنسا گرست لوگوں کا سمرتھک قرار دیا جاتا ہے, لیکن جب بھی پورن یوجنا کے انوسار اپرادھوں کا شکار ہونے والوں کے سمرتھن میں پشچم کا کوئی ہت نہیں ہوتا تو وہ کوئی ویوہاری قدم نہیں اٹھاتا ہے جس سے مانوادھکاروں کا ہنن کرنے والوں کو مانوادھکاروں کے ہنن اور لوگوں کے جنسنہار کا موقع مل جاتا ہے. اس لیے اس میں کوئی آشچرے کی بات نہیں ہونی چاہیے کہ اگر بائیڈن پرشاسن بھی میانمار میں روہنگیاؤں کے نرسنہار کے بارے میں وہی نیتی اپنائے جو ٹرمپ پرشاسن نے اپنائی تھی. ایک ایسا دیش جہاں پشچم کی دوہری نیتیوں کے بھیانک پریڑاموں کو اسپشٹ روپ سے دیکھا جا سکتا ہے میانمار ہے. میانمار میں یوروپیہ اور امریکی سرکاروں کے وشیش راجنیتک ہتوں کے کارن ان دیشوں نے روہنگیاؤں کے نرسنہار کی اور سے آنکھیں مود لی ہیں. इसके अलावा संकट का सामना करने वाले क्षेत्रों और देशों में पश्चिमी दुनिया के दोहरे रवैये के कारण जातीय और धार्मिक अल्पसंख्यकों के नरसंहार से साबित हो जाता है कि किस तरह से पश्चिमी दुनिया इस मुद्दे को लेकर भेदभाव करती है। अगर किसी इस्लामी देश में अल्पसंख्यक आबादी ईसाई है तो एक छोटा सा बहाना लेकर भी पश्चिम का रवैया पर उतर आता है, लेकिन अगर अल्पसंख्यक मुस्लिम है और बहुसंख्यक का कोई अन्य धर्म है, उदाहरण स्वरूप म्यांमार, तो वो राजनीतिक हितों के कारण अपने मानवाधिकारों के दावे से नजरें फेर लेगा। मुस्लिम देशों में ईसाई अल्पसंख्यकों और गैर इस्लामी देशों में मुस्लिम अल्पसंख्यकों के संबंध में इस दोहरी नीति को सही ठहराने के लिए पश्चिमी जगत जो कारण पेश करता है वो भी आश्चर्यचकित करने वाले हैं। इस प्रकार से कि अगर गैर मुस्लिम देश चाहे वो ईसाई हो या हिंदू या बौद्ध, जैसे कि म्यांमार, अगर मुस्लिम अल्पसंख्यक हैं और उनका जनसंहार होता है या उनका बलात्कार किया जाता है और उन्हें निष्कासित कर दिया जाता है, तो पश्चिमी दुनिया आतंकवाद और इस्लामी चरमपंथी समूहों का मुद्दा उठाती है। वास्तव में पश्चिम इस तरह के बनावटी मुद्दों को उठाकर अल्पसंख्यक मुसलमानों के अधिकारों की रक्षा से खुद को बचाना चाहता है और अल्पसंख्यक मुसलमानों के अधिकारों के बचाव की अपनी मानवीय जिम्मेदारी से बचना चाहता है। राजनीति इस्लाम की जो इस्लामी जगत में जागरूकता का कारण बन रहा है, पश्चिमी जगत की नजर में वो आतंकवाद और कट्टरवाद है। इसी के आधार पर म्यांमार की सेना ने रोहिंग्या राजनीति इस्लाम से मुसलमानों के प्रभावित होने का बहाना बनाकर उनका नरसंहार किया है। इसी बहाने से पश्चिमी दुनिया ने भी मानवाधिकारों के अपने दावे को भुला दिया और रोहिंग्याओं की नस्लकुशी को नजरअंदाज कर दिया। ऐसा लगता है कि पश्चिमी दुनिया की नजर में दुनिया में जहां कहीं भी मुसलमान अपने अधिकारों के लिए कोई आंदोलन करते हैं उसे आतंकवाद का नाम दे दिया जाता है। म्यांमार के रोहिंग्या मुसलमान भी पश्चिमी दुनिया के इस राजनीतिक दृष्टिकोण का शिकार हो गए हैं। राजनीतिक इस्लाम से पश्चिम का डर और इस्लामी जगत में क्रांति की सुगबगाहट ने पश्चिम के उदारवाद पर प्रश्न चिन्ह लगा दिया है। दुनिया भर में मुसलमानों पर होने वाले जुल्म पर पश्चिम की खामोशी का ये एक मुख्य कारण है। यही वजह है कि जब मुसलमानों के मानवाधिकार की बात आती है तो पश्चिम को सांप सूंघ जाता है। म्यांमार के रोहिंग्या मुसलमान होने के कारण पश्चिम की उपेक्षा का पात्र बन रहे हैं। हालांकि पश्चिम की ये खामोशी न केवल रोहिंग्याओं को उनके देश से निकालने का कारण बन रही है, बल्कि उनकी नस्लकुशी के लिए म्यांमार के जनरलों और चरमपंथी बौद्ध भिक्षुओं को उत्साहित कर रही है। कुल मिलाकर कहा जा सकता है कि पश्चिम में इस्लामोफोबिया म्यांमार में रोहिंग्या मुसलमानों की नस्लकुशी का एक कारण है। पश्चिमी दुनिया की दोहरी नीतियों की त्रासदी की गहराई को उस समय बेहतर ढंग से समझा जा सकता है जब हम म्यांमार में रोहिंग्या मुसलमानों के नरसंहार और निष्कासन की तुलना पश्चिम समर्थित लोकतांत्रिक आंदोलनों से करते हैं। इसी दृष्टिकोण के कारण पश्चिमी दुनिया में रोहिंग्या मुसलमानों के नरसंहार की खबरों को बहुत कम तवज्जो दी जाती है। यही वजह है कि पश्चिम में आम लोग म्यांमार में घटने वाले घटनाक्रमों से अवगत नहीं हो पाते हैं और सच्चाई से अनभिज्ञ रहते हैं। इस बात से ये समझा जा सकता है कि म्यांमार में अमेरिका और पश्चिमी दुनिया के आर्थिक, राजनीतिक और सैन्य हितों का एक संयोजन है जो म्यांमार सेना की अमानवीय कार्रवाइयों पर पश्चिम की चुप्पी का एक महत्वपूर्ण कारक है। लंदन स्थित राजनीतिक विश्लेषक रियाज करीम का मानना है कि म्यांमार सरकार और सेना द्वारा रोहिंग्या मुसलमानों की नस्लकुशी दुनिया भर में हुए जनसंहारों से कहीं अधिक भयानक है और ये सेरेब्रेनिका मुसलमानों के नरसंहार की तरह है। आंग सान सूची रोहिंग्या मुसलमानों को ایسا آتنکوادی مانتی ہیں جن کی کوئی پہچان نہیں ہے، اسی لیے وہ ان کی نسل کشی کے لیے میانمار سینا اور سینیہ ادھیکاریوں کے اس اپرادھ کی نندہ کرنے کے لیے تیار نہیں ہوئی۔ یہ قدم اور اس طرح کا رویہ سربرینی کا جنسنہار کے سمان ہے۔ میانمار سرکار اور سینا دوارا روہنگیا مسلمانوں کا جنسنہار پوری طرح سے نسل کشی کی شرنی میں آتا ہے۔ دوستو، کاریکرم کا سمے یہیں سماپت ہوا، ہمیں اجازت دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم۔ قرآن قصے۔
دوستو، کاریکرم قرآن قصے کی انیہ کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں۔ مریم مہردادی اور حسن عباس کا سلام سویکار کیجیے۔ کاریکرم میں سورہ انعام کی 109 سے 111 تک کی 3 آیتوں کی سمیکشا پیش کریں گے۔
دوستو، کارکرم میں ہم ایشوریہ دوتوں کے چمتکاروں کے بارے میں چرچا کریں گے۔ نشچت روپ سے پویتر قرآن حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کا آدھیاتمک چمتکار ہے، جو لوگ سوچ وچار کرتے ہیں ان کے لیے واستوکتا کی گواہی کا پرماڑ ہے۔ انتم ایشوریہ دوت پیغمبر اسلام حضرت محمد صلی اللہ علیہ وآلہ وسلم سے پہلے آنے والے ایشوریہ دوتوں میں سے کچھ انیہ کے بھی چمتکار تھے۔ ان کے یہ چمتکار ہر کال کی پرستھتیوں اور اس کال کے لوگوں کے انوروپ ہوا کرتے تھے۔ ادھارن سوروپ حضرت ابراہیم کو جب بھڑکتی ہوئی آگ میں ڈال دیا گیا تو ایشور نے اپنی شکتی سے اس آگ کو ٹھنڈا کر دیا، اور یہ ان کا چمتکار تھا۔
حضرت داؤد علیہ السلام پرتھم ایشوری کتاب زبور کو بہت ہی آکرشک آواز میں پڑھا کرتے تھے۔ وہ اتنے سندر ڈھنگ سے زبور پڑھا کرتے تھے کہ انسان ہی نہیں بلکہ پشو پکشی بھی ان کے ارد گرد اکٹھا ہو جایا کرتے تھے۔ حضرت موسیٰ علیہ السلام کے کال میں جادوگری کا بول بالا تھا، اس لیے اس کال میں حضرت موسیٰ کے پاس ایسی لاٹھی تھی جو سانپ بن جایا کرتی تھی۔ حضرت عیسیٰ علیہ السلام کے کال میں کسی سیما تک ویگیانک پرگتی ہوئی تھی۔ اس کال میں مردوں کو زندہ کرتے تھے، وہ اندھوں کو آنکھوں کی روشنی دیتے تھے۔ پیغمبر اسلام کے کال میں اس سمے کے لوگ ساہتیہ کی درشٹی سے بہت پرگتی کر چکے تھے، جس کے جواب میں ان کو پوتر قرآن دیا گیا تھا۔
پیغمبر اسلام حضرت محمد صلی اللہ علیہ وآلہ وسلم نے اپنے کال میں ایشور کے استتو کو ثابت کرنے کے لیے بہت سے ترک پیش کیے، اس کے باوجود اس کال کے لوگ اپنی غلط باتوں پر ہی اڑے رہتے تھے۔ ان میں سے کچھ تارکک باتوں کو اندیکھا کرتے ہوئے پیغمبر اسلام سے وچتر پرکار کی مانگیں کرتے تھے۔ اس بیچ پیغمبر اسلام لوگوں کے سامنے بہت سے چمتکار پیش کر چکے تھے۔ قرآن مجید نے اس کال سے لے کر پرلے تک کے لوگوں کو چیلنج دے رکھا ہے کہ وہ اگر پوتر قرآن کو ایشوریہ کلام نہیں مانتے تو وہ اس جیسا کوئی کلام پیش کریں۔ پیغمبر اسلام نے کئی آیاموں اور ترکوں سے ایشور کے استتو کو ثابت کیا۔ انہوں نے اتنے ادھک ترک پیش کیے کہ لوگوں کے پاس ان کو جھٹلانے کا کوئی راستہ نہ رہا۔ پیغمبر اسلام کے کال میں کافروں اور انیک ایشوروادیوں کا ایک بہانہ یہ تھا کہ پیغمبر ہر وہ چمتکار کیوں نہیں دکھاتے جو ہم چاہتے ہیں، یدی وہ اس پرکار کے چمتکار ہمیں دکھائیں جو ہم چاہتے ہیں تو نشچت روپ سے ہم ایمان لے آئیں گے۔
اسی سندر میں سورہ انعام کی آیت نمبر 109 سے لے کر 111 نازل ہوئیں۔ ان کا انواد اس پرکار ہے، اور انہوں نے ایشور کی بڑی بڑی سوگند کھائی کہ یدی ان کے لیے ایشور کی کوئی نشانی یا چمتکار آئے تو وہ اوشیہ اس پر ایمان لے آئیں گے۔ کہہ دیجئے کہ چمتکار اور نشانیاں تو کیول ایشور کے ہاتھ میں ہیں، اور تمہیں کیا پتا کہ یدی چمتکار اور نشانیاں آ بھی جائیں تب بھی یہ ایمان نہیں لائیں گے۔ اور جس پرکار سے یہ آرمبھ میں ایمان نہیں لائے تھے، اس بار بھی ہم ان کے ہردیوں اور آنکھوں کو الٹ دیں گے اور انہیں ان کی ادنڈتا میں چھوڑ دیں گے کہ اسی میں بھٹکتے پھریں۔ اور یدی ہم ان کی اور فرشتوں کو بھیجتے اور مرے ہوئے لوگ ان سے بات کرتے اور ہم ان کے سمکش ہر وستو لے جاتے تب بھی وہ ایمان نہیں لاتے سوائے اس کے کہ ایشور چاہے، پرنتو ان میں سے ادھکانش لوگ اجانی ہیں۔
ان آیتوں میں ایشور پیغمبر سے کہتا ہے کہ ان سے کہہ دیجئے کہ ایسا نہیں ہے کہ چمتکار میرے ہاتھ میں ہے تاکہ جب تم لوگ کہو میں اسے پیش کر دوں۔ چمتکار تو کیول ایشور کے ہی ہاتھ میں ہے، اور جب وہ اچت سمجھتا ہے اسے لوگوں کو دکھاتا ہے۔ مول روپ سے چمتکار اپنی اور سے دائتو سماپتی کی گھوشنا کے لیے ہوتا ہے، نہ کہ لوگوں کی مانگ پوری کرنے کے لیے۔ اس کے علاوہ لوگوں کی بہت سی مانگیں ستیہ کے ورودھ ہوتی ہیں، جس طرح سے کہ کچھ لوگ ایشور کو دیکھنے کی مانگ کرتے ہیں، جبکہ یہ سنسار انیک ایشور وادیوں کے ہاتھ کا کھلونا نہیں ہے۔ کفر اور ہر دھرمی کے کارن منوشی میں دھیرے دھیرے ستیہ اور واستوکتاؤں کو دیکھنے، سننے اور سمجھنے کی کشمتا سماپت ہو جاتی ہے۔ پھر استھتی یہ ہو جاتی ہے کہ وہ ستیہ کو اسطیہ اور اسطیہ کو ستیہ دیکھنے اور سمجھنے لگتا ہے۔
قرآن کہتا ہے کہ یہ ایشوری سرشتی کی پرمپرا ہے کہ کفر بھٹکنے اور مارگ سے وچلت ہونے کا کارن بنتا ہے، کیونکہ کفر میں منوشی کی درشتی بالکل الٹی ہو جاتی ہے۔ ایسے میں وہ سرشتی کے لکش کو نہیں دیکھتا۔ جیسا کہ اس سے پہلے ہم بتا چکے ہیں کہ ادھکانش لوگوں کے کفر کا کارن ہٹ دھرمی ہوتی ہے، وہ ستیہ کو سویکار نہیں کرنا چاہتے۔ ایسا نہیں ہے کہ وہ ستیہ کو سمجھتے ہی نہیں۔ ان آیتوں میں بھی قرآن مجید کہتا ہے کہ کافروں کا ایک آگرہ یہ تھا کہ فرشتے ان کے پاس آئیں، جبکہ ان میں اس بات کی کشمتا نہیں تھی۔ اس کے اتیرکت قرآن مجید کی دوسری آیتوں کے انوسار فرشتے یدی دکھائی دیتے ہیں تو منوشی کے روپ میں ہی دکھائی دیتے ہیں، جس پرکار سے کہ وہ حضرت ابراہیم اور حضرت لوت کے سامنے پرکٹ ہوئے تھے کہ اس استھتی میں بھی کافر ان کے فرشتے ہونے سے انکار کر دیتے۔
ان کا دوسرا آگرہ یہ تھا کہ عیسیٰ مسیح کے چمتکار کی طرح پیغمبر اسلام حضرت محمد صلی اللہ علیہ وآلہ وسلم بھی مردوں کو جیوت کریں، لیکن کیا جن لوگوں نے عیسیٰ مسیح کا یہ چمتکار دیکھا تھا وہ سب ان پر ایمان لے آئے تھے؟ قرآن مجید کہتا ہے کہ جب تک ان کے ہردے میں ہٹ دھرم اور دویش رہے گا تب تک وہ ایمان نہیں لائیں گے، چاہے فرشتے آکاش سے آ جائیں یا مرے ہوئے لوگ دھرتی سے نکل کر ان سے باتیں کریں یا جو کچھ وہ چاہیں ان کے سمکش لے آیا جائے۔ وہ لوگ ان باتوں کو جادو بتا کر رد کر دیں گے، جیسا کہ انہوں نے پچھلے پیغمبروں کے ساتھ کیا تھا۔
दोस्तों, जब हम इतिहास का अध्ययन करते हैं तो हमें पता चलता है कि विगत में से बहुत से लोग और जातियां गुजरी हैं जो अपनी इच्छा के अनुसार किसी ईश्वरीय दूत से चमत्कार की मांग किया करते थे। जब ईश्वरीय दूत उनकी बात को पूरा कर देता तो वे अपनी बात से मुकर जाते थे, जैसा कि हजरत साले के समय में हुआ। समूह जाति के बारे में जैसा कि आप जानते हैं, हजरत साले उनके पैगंबर थे, लेकिन कोई उन पर ईमान नहीं ला रहा था। एक दिन उनकी जाति के लोगों ने कहा कि तुम हमारे ईश्वर से कोई मांग करो और हम तुम्हारे ईश्वर से कोई मांग करें, जिसके ईश्वर ने जवाब दिया हम सब उस पर ईमान ले आएंगे। काफिरों ने बात मान ली और हजरत साले उनके सबसे बड़े बुत के पास गए और उससे पूछा कि तुम्हारा क्या नाम है, लेकिन कोई जवाब नहीं आया।
इसके बाद उन्होंने हजरत साले से विचित्र मांग की। उनकी मांग ये थी कि तुम अपने ईश्वर से मांग करो कि वो इस पहाड़ से एक गर्भवती ऊँटनी निकाले जो लाल रंग की हो, वो निकलने के तुरंत बाद बच्चे को जन्म दे और दूध देने लगे ताकि हम उसका दूध दुह सकें। हजरत साले ने उनकी ये मांग मान ली और ईश्वर से प्रार्थना की। एक चमत्कार हुआ और पहाड़ से उसी तरह की ऊँटनी निकली जिसकी मांग की गई थी। कुछ समय के बाद उस जाति के एक व्यक्ति ने उस ऊँटनी को कत्ल कर दिया। ईश्वर ने 3 दिनों के बाद हजरत साले की जाति पर अजाब या दंड भेजा, जिससे हजरत साले और उन पर ईमान लाने वाले कुछ लोगों के अतिरिक्त सब लोग मारे गए।
सूरह अनाम की आयतों से हमें ये सीख मिलती है कि ईमान के लिए केवल जानना पर्याप्त नहीं है, बल्कि चाहना भी आवश्यक है। संसार के सारे ही लोग ईमान नहीं लाएंगे, क्योंकि ईश्वर चाहता है कि लोग अपनी इच्छा से चयन करें। कुरान की शिक्षाओं के अनुसार विरोधियों की झूठी सौगंधों के धोखे में नहीं आ जाना चाहिए, जो प्रायः अपने दावों पर अत्यधिक बल देते हैं। कुफ्र की जड़ सांप्रदायिकता और हठधर्म में है, क्योंकि हठधर्मी हर चमत्कार को देखने के बाद भी सत्य को स्वीकार नहीं करते। दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, अनुमति दें।
ये तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज़। श्रोताओं, अभी आप सुन रहे थे साप्ताहिक कार्यक्रम कुरानी किस्से। तो इसी के साथ हमारा ये कार्यक्रम यहीं पर समाप्त होता है। खुदा हाफिज़, शुभरात्रि। Oh,